रोमी को दुई अध्यायको यो अघिल्लो भागबाट चाहिँ हामीले परमेश्वरको विभिन्न न्याय सिद्धान्तहरू हेर्दै आएका छौँ। अनि रोमी दुई अध्यायको 13 पदमा चाहिँ लेखिएको छ, किनकि परमेश्वरका सामु व्यवस्था शून्यहरू धर्मी गनिँदैनन्, तर व्यवस्था पालन गर्नेहरू चाहिँ धर्मी ठहरिन्छन्। अब यस पदले चाहिँ यहुदीहरूको बारेमा बताउँदैछ जससँग व्यवस्था थियो, तर व्यवस्था हुनु सुन्नु मात्र पर्याप्त छैन। एउटा व्यक्तिले व्यवस्था पालन गर्नुपर्छ भनेको मान्नै पर्छ। पावलको तर्क चाहिँ यहाँ के छ भने, यहुदीहरूसँग व्यवस्था थियो, तिनीहरूले व्यवस्था सुने तर व्यवस्था पालन गरेनन्, त्यसैले यहुदीहरू के छन्, दोषी छन्। उसको मुख्य तर्क यो हो, त्यो बुझ्नुहोस् है। तर यो वाक्य शैलीलाई एकचोटि ध्यान दिनुहोस् त, जहाँ भनेको छ व्यवस्था पालन गर्नेहरू चाहिँ धर्मी ठहरिन्छन्, यो अन्तिम भागमा यसको मतलब के, परमेश्वरको व्यवस्था पालन गरेर कुनै व्यक्ति स्वर्ग पुग्न सक्छ भन्ने हो त? अब फेरि केही यथार्थहरूलाई हामी ध्यान दिउँ। रोमीको पुस्तकको अघिल्लो अध्यायको उद्देश्यलाई हामीले भुल्नु हुँदैन। सबै मानिसहरू, यहुदी अन्य जातिहरू, समान रूपमा परमेश्वरको सामु पतित दोषी अवस्थामा छन् भनेर पावलले देखाउने काम गरिरहेछ। यहाँ मुक्ति पाउन एउटा व्यक्तिले के गर्नुपर्छ भन्ने कुरा त रोमीको पछिल्ला भागहरूमा उसले देखाउनेछन्। अनि व्यवस्था पालन गरेर एउटा व्यक्तिले मुक्ति पाउँदैन भन्ने कुरा त पछिल्ला भागमा पावलले बताउँछ, जस्तो कि रोमी 3:20 हेर्नुहोस् त, यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस उहाँको दृष्टिमा धर्मी ठहरिने छैन, किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ। अब तै पनि मानौ व्यवस्था पालन गर्नेहरू चाहिँ धर्मी ठहरिने छन् भन्ने यो वाक्यांशलाई हामीले लिउँ है, अनि व्यवस्था पालन गरेरले मुक्ति पाउनेछन् भनेर यदि अर्थ लिउँ रे, सैद्धान्तिक रूपमा भन्नुपर्दा चाहिँ यो सत्य हो है, तर व्यावहारिक रूपमा चाहिँ यो कदापि सम्भव छैन। जब मानिसहरू परमेश्वरको सामु न्यायको लागि उभिन्छन्, त्यहाँ व्यवस्था पालन गर्नेहरू चाहिँ सबै धर्मी ठहरिन्छन् यदि छन् भने, अनि व्यवस्था भङ्ग गर्नेहरू चाहिँ दोषी ठहरिन्छन्। समस्या यो हो कि व्यवस्था पालन गर्ने एउटै व्यक्ति छैन, एउटै पनि छैन। त्यसैले सैद्धान्तिक रूपमा चाहिँ व्यवस्था पालन गरेर अनन्त जीवन प्राप्त गर्नु सम्भव छ होइन, जस्तो कि रोमी 10:5 हेर्नुहोस् त, रोमी 10:5 किनकि मोशाले व्यवस्थाबाट हुने धार्मिकताको विषयमा लेख्दछन्, जुन मानिसले ती कुराहरू गर्दछ त्यो तिनीहरूद्वारा नै जिउनेछ। अनि प्रभु येशूले स्वयं मत्ती 19 पल्टाउनुहोस् त, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ भनेर यहाँ प्रश्न उहाँलाई सोधिएको थियो, मत्ती 19:16-19। मत्ती 19:16 अब हेर, एकजनाले आएर उहाँलाई भन्यो, हे असल गुरुज्यू, अनन्त जीवन पाउनलाई कुन असल काम म गरौं? अनि उहाँले त्यसलाई भन्नुभयो, तिमी मलाई किन असल भन्दछौ? एकजना अर्थात् परमेश्वर बाहेक अरू कोही असल छैन, तर तिमी जीवनमा पस्न चाहन्छौ भने के गर? आज्ञाहरू पालन गर। त्यसले उहाँलाई भन्यो, कुन चाहिँ? येशूले भन्यो, तिमीले हत्या नगर, तिमीले व्यभिचार नगर, तिमीले चोरी नगर, तिमीले झुटो गवाही नदेऊ, आफ्ना बाबु र आमालाई आदर गर, अनि तिमीले आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर। प्रभु येशूले त 10 मानव प्रति कर्तव्यहरूको यहाँ सूचित गर्नुहुन्छ। अर्थात् छोटकरीमा, आज्ञाहरू पालन गरेर तिमीले अनन्त जीवन पाउनेछ। समस्या के भने, के पापी मानिसले परमेश्वरको पवित्र व्यवस्था पालन गर्न सम्भव छ त? के कसैले 10 त्यो पनि कहिले पूर्ण कहिले पनि नचुकिकन पालन गर्न सक्छ? कोही छ है पूर्ण रूपमा पालन गर्ने, सिद्ध रूपमा पालन गर्ने, आफ्नै छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्ने, परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्ने, व्यवस्था साँच्चै पालन गर्ने व्यक्ति त्यहाँ कोही छ कि है? कि बरु हामी सबैजना व्यवस्था भङ्ग गर्ने दोषीहरू हौ। अनि एक्चुअली गलाती तीनमा पनि छ है, गलाती तीनमा दसदेखि तेह्र, गलाती तीनको दसबाट किनकि जतिजना व्यवस्थाका कामहरूबाट हुन् तिनीहरू श्रापमणि छन्, किनकि लेखिएको छ व्यवस्थाको पुस्तकमा लेखिएका कति कुराहरूमा, सबै कुराहरूमा तिनलाई पालन गर्नलाई लागि नरहने, निरन्तर पालन गरी नरहने हरेक जन श्रापित होस्। तर परमेश्वरको दृष्टिमा व्यवस्थाद्वारा कोही पनि धर्मी ठहरिँदैन, यो कुरा स्पष्ट छ, किनभने धर्मी जन विश्वासद्वारा जिउनेछ। तर व्यवस्था विश्वासबाटको होइन, तर जुन मान्छेले तिनलाई पालन गर्छ ऊ तीद्वारा जिउनेछ। तेह्र पद, हाम्रा निम्ति श्राप भनेर ख्रिस्टले हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा दिनुभएको छ, किनकि लेखिएको छ हरेक जो रूखमा झुन्डिन्छ त्यो श्रापित हो। परमेश्वरको व्यवस्था पूर्ण रूपमा पालन गर्ने व्यक्ति त धन्य हो, परमेश्वरको व्यवस्था सिद्ध रूपमा पालन गर्न नसक्ने व्यक्ति चाहिँ के हो, श्रापित हो, दोषी छ, मृत्यु दण्डको योग्य छ। तर सुसमाचारको शुभ सन्देश के हो, ख्रिस्ट चाहिँ व्यवस्था भङ्ग गर्नेहरूका लागि मर्नुभयो, रूखमा झुन्डिनुभयो भनेको क्रुसमा मर्नुभयो र त्यो श्राप आफै माथि लिनुभयो। त्यसैले रोमी तीन के अरे दुईको तेह्रमा पावलको तर्क चाहिँ यति मात्र हो, के भने उसले भन्दैछ, सुन मेरा प्रिय यहुदी दाजुभाइहरू, व्यवस्था सुनेर मात्र पुग्दैन है, तिमीहरूले व्यवस्था पूर्ण रूपमा पालन गर्नै पर्छ, नत्र त तिमीहरू परमेश्वरको न्यायमुनि पर्छ, श्राप र दण्डमुनि पर्छ। त्यसैले व्यवस्थाद्वारा धर्मी ठहरिन चाहने व्यक्तिहरूले के गर्नुपर्छ, सम्पूर्ण व्यवस्था सिद्ध रूपमा पालन गर्नुपर्छ, सम्पूर्ण र सिद्ध रूपमा दुइटै गर्नुपर्छ। अब रोमी दुईको चौध र पन्ध्रमा हेर्नेछौ, किनभने जब अन्य जातिहरूले जससँग व्यवस्था छैन स्वभावैले व्यवस्थामा भएका कुराहरू गर्दछन्, तब तिनीहरूसँग व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था हुन्छन्, तिनीहरूले आफ्नै हृदयहरूमा व्यवस्थाको काम लेखिएको देखाउँछन्, तिनीहरूको केले पनि विवेकले पनि गवाही दिन्छ र तिनीहरूका विचारहरूले आपसमा के र के ठहराउँछन्, दोषी वा निर्दोष है। अब अन्य जातिहरूसँग लिखित व्यवस्था थिएन, छैन, मूसाको व्यवस्था छैन, तर यस पद अनुसार उनीहरूसँग अर्कै व्यवस्था छ, उनीहरूकै हृदयहरूमा लेखिएको देखाउँछन् भनेछ। उनीहरूले कहिले पनि दश आज्ञाको प्रतिलिपि नदेखे होलान्, हत्या नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, झुट नबोल्नु है, तर यी कुरो गलत हुन् भनेर उनीहरूलाई थाहा छ है, हामीलाई थाहा थियो, हामीलाई दश आज्ञा सुन्नुभन्दा अगाडि। तर अनि जब तिनीहरूले त्यस्तै काम गर्छन् जुन उनीहरूको विवेक नगर भन्छ, तब के हुन्छ भने उनीहरूको विवेकले नै तिमी दोषी भनेर भन्छ। उदाहरणको लागि हामी प्रेरितको अठाइस अध्यायमा पढाउँ त, जहाँ चाहिँ हिजो उल्लेख गरेको पावलको त्यो जोखिमपूर्ण यात्रामा चाहिँ जहाज भत्ताभुङ्ग भएर मेलिटा अथवा माल्टाको टापुमा चाहिँ गएर उनीहरू उत्रिएका छन्, त्यहाँ चाहिँ हामीले भनेको थियौँ अन्य भाषीहरू थिए अनि उनीहरू आदिवासीहरू भनिएको छ, यहाँ उनीहरूसँग कहिले उनीहरूसँग दशाज्ञा थिएन। तर हेर्नुहोस् अठाइस अध्यायको एकदेखि के अरे चार पदसम्म पढ्छौ, तब तिनीहरू बाँचेर निस्किए, तब त्यो टापु मेलिटा भनिँदो रहेछ भनी तिनीहरूले थाहा पाए, अनि ती आदिवासी मानिसहरूले हामीलाई ठूलो दया देखाए, किनभने पानी परिरहेको र जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबैलाई स्वागत गरे। तीन पद, अनि जब पावलले एक बिटा झिक्रा जम्मा पारेर आगोमाथि राखे, तब एउटा भिखालु साँप रापबाट बाहिर निस्क्यो र उनको हातमा टाँसियो, ओहो, पावललाई टोक्यो, अनि जब ती आदिवासीहरूले त्यस बिखालु जन्तुलाई उनको हातमा झुन्डिरहेको देखे, तब तिनीहरूले आपसमा भने, यो मान्छे पक्कै ज्यान मार रहेछ, समुद्रबाट उम्के तापनि केले यसलाई जिउन नदिने रहेछ, न्यायले यसलाई जिउन नदिने रहेछ। हेर्नुहोस् यो दश आज्ञा नजानेको मान्छेलाई पनि के थाहा थियो भने ज्यान मार चाहिँ मृत्यु दण्डको योग्य छ, उनीहरू चाहिँ अनुमान लाउँदैछ है। अब यो पावल मर्छ भन्ठान रहेछ, हुन त पावल मर्दैन, त्यसपछि त उसलाई त देउता भन्ठान थाल्छ होइन, तर अर्को उदाहरण छ, यो चाहिँ उत्पत्तिको 26 अध्यायमा पल्टाउनुहोस् त, उत्पत्तिको 26 अध्यायमा यहाँ एकजना पलस्ती राजा छ अबिमेलेक, इसहाक त्यहाँ प्रवासीको रूपमा गएका छन्। इसहाकको श्रीमती रिबेका सुन्दरी थिइन्, त्यसैले इसहाकको आफ्नो कमजोरीमा है उसले चाहिँ एउटा झुट बोल्छ, उसले भन्छ यो मेरो बहिनी हो, किनभने ऊ डराउँछ कि मेरो पत्नी हो भन्ने ठान्यो भने मलाई मारेर मेरो श्रीमतीलाई लान्छ होला भनेर। अनि 26 अध्यायको 9 पद पछि त थाहा पाउँछ यो त उसको पत्नी रहेछ है, अनि राजाले चाहिँ इसहाकलाई बोलाउँछ हेर्नुहोस्, अनि उसलाई यसरी गाली गर्छ 9 पदमा। तब अबिमेलेकले इसहाकलाई बोलाएर भने हेर तिनी निश्चय नै तिम्री पत्नी हुन्, तब तिनी मेरी बहिनी हुन् भने कसरी तिमीले भन्यो? अनि इसहाकले उनलाई भने किनभने तिनको कारणले म कहीँ म मर्छु कि भनेर मैले यसो भने। अनि अबिमेलेकले भने तिमीले हामीसित गरेको यो के हो, झण्डै मानिसहरू मध्ये कसैले तिम्री पत्नीसँग कुकर्म गर्न सक्ने थियो र तिमीले हामीमाथि दोष लाउने थियो। अनि अबिमेलेकले आफ्ना सबै मानिसहरूलाई यसो भन्ने आज्ञा दिए, जसले यस मानिसलाई वा उनकी पत्नीलाई छुला त्यो निश्चय नै मारिनेछ। त्यसैले यो अन्य जाति राजाले पनि 10 आज्ञा नदेखे भए तापनि उसले चाहिँ व्यभिचार गर्नु गलत हो भनेर थाहा थियो है। त्यसैले विवेकले नै तिमी दोषी छौ, तिमीले जे गर्यो गलत हो भन्छ, र विवेकले नै हामीले कुनै बेठिक काम गरेनौ भने चाहिँ तिमी दोषी छैन, तिमीले जे गर्यो त्यो गलत छैन भन्छ। यसरी मूसाको व्यवस्थाले आज्ञा गरेको काम गर्न असफल भएकाले चाहिँ यहुदीहरूले पाप गरेको ठहरियो, तर अर्कोतिर चाहिँ अन्य जातिहरूले चाहिँ आफ्नो विवेकले भनेको काम गर्न असफल भएकोले अन्य जातिहरूले पाप गरेको ठहरियो। त्यसैले परमेश्वरले जति प्रकाश दिनुभएको छ त्यस अनुसार जिउन चाहिँ यहुदी अन्य जाति दुवै असफल भएको कुरा यहाँ बताउँदैछन्, र पावलले भन्दैछन् दुवै परमेश्वरको सामु दोषी छन्। अब 16 पदमा पल्टाउँ, रोमी 2:16। अनि यो 16 पद चाहिँ अघि नै मैले भनेको थिएँ, यो चाहिँ 12 पदसँग जोड्नुपर्छ, बीचको भाग चाहिँ उपवाक्य हो है। त्यो दिन, कुन दिन? माथि 5 पदमा पढ्नुहोस् त, त्यहाँ भनेको छ क्रोध र परमेश्वरको धर्ममय न्यायको प्रकट हुने दिनको कुरा गर्दैछ। अनि त्यसपछि भनेको छ त्यो दिन जब परमेश्वरले मेरो सुसमाचार अनुसार येशु ख्रिस्टद्वारा मानिसहरूका कस्ता कुराहरूको न्याय गर्नुहुनेछ, गुप्त कुराहरूको न्याय गर्नुहुनेछ, भनेको चाहिँ लुकेका, छिपेका, छिपाएर राखिएका कुराहरूको पनि परमेश्वरले न्याय गर्नुहुन्छ, रोमी 2:16 पदमा। अब यसबाट चाहिँ सिद्धान्त नम्बर 11 सिक्छौ, न्याय सिद्धान्त नम्बर 11 यो हो, न्यायकर्ताको नजरदेखि कुनै पनि कुराहरू लुकेका वा छिपाएर राखिएका हुँदैन। एकचोटि हिब्रू 4 अध्यायको 12-13 पद, हिब्रू 4:12 र 13, मात्र पढ मैले। अनि सृष्टिको कुनै वस्तु उहाँका नजरबाट छिपेको छैन, तर जसलाई हामीले हिसाब बुझाउनु छ उहाँका आँखाको सामु सबै थोक नाङ्गा र खुल्ला हुन्छ। अनि अघि हामीले प्रकाश 20:12 हेरेका थियौँ, ठूलो सेतो सिंहासनको सामु मुक्ति नपाएको उभिनेछन् र त्यसले छन् एक दिन पुस्तकहरू खोलिनेछन्, सबै गुप्त कुराहरू पनि प्रकट गरिनेछन्, सोचेको, बोलेको, गरेको हरेक ठिक ठिक लेखा परमेश्वरले राख्नुहुँदो रहेछ। यो कुन चाहिँ क्यामेरामा हो, त्यहाँ चाहिँ 64 गिगाबाइटको एसडी कार्ड छ, मैले हिसाब गर्न खोजिरहेको थिएँ 64 गिगाबाइटमा कतिवटा यस्तो बाइबल अटाउन सक्छ होला, लगभग 20,000 यस्तो बाइबल अटाउन सक्छ, अझ बढी अट्छ होला, यति सानो टुक्रामा है। परमेश्वरले लेख राख्न सक्नुहुन्छ सबै कुराको। येशु ख्रिस्टद्वारा भनेछ त्यसपछि रोमी दुईमा पल्टाउनुहोस् त, रोमी दुईको त्यसहरू भन्नु, त्यो दिन जब परमेश्वरले मेरो सुसमाचार अनुसार येशु ख्रिस्टद्वारा मानिसहरूको गुप्त कुराहरूको न्याय गर्नुहुनेछ। यो चाहिँ सिद्धान्त नम्बर 12 हो, मानिसहरूको अन्तिम न्यायकर्ता अरू कोही हुने छैन, स्वयं प्रभु येशु ख्रिस्ट नै हुनुहुनेछ। त्यो कुरा चाहिँ यूहन्ना 5 अध्यायमा पनि एकचोटि हामी पुष्टि गरेको पाउँछौ, यूहन्ना 5 22 र 27 पदहरूमा स्वयं प्रभुले नै भन्नुभएको छ। यूहन्ना 5:22, किनकि पिताले कसैको न्याय गर्नुहुन्न, तर जसरी सबै मानिसहरूले पितालाई आदर गर्छन् उसरी नै तिनीहरूले पुत्रलाई पनि आदर गर्नु भनेर सबै न्याय पुत्रलाई सुम्पिनु भएको छ। 27 पद, अनि उनलाई न्याय गर्ने अधिकार पनि दिनुभएको छ किनभने उनी मानिसका पुत्र हुन्। अनि पावलले के भन्छ, फेरि फर्केछ रोमी 2:16, यो न्याय चाहिँ मेरो सुसमाचार अनुसार गर्नुहुनेछ अरे। भनेको सुसमाचार प्रचार गर्दा पावलले परमेश्वरको न्यायको बारेमा नै प्रचार गर्थे, परमेश्वरको न्यायको बारेमा केही पनि नबताउने प्रचार सुसमाचारको सही प्रस्तुति होइन। एकचोटि एउटा उदाहरण हेरौँ, एथेन्स शहरमा पावलले गरेको प्रचारको एक टुक्रा, प्रेरितको 17 अध्यायमा जानुहोस् त, प्रेरित 17 अध्याय, यो एथेन्स वासीहरूलाई उसले प्रचार गर्दै 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 आएर चाहिँ अन्ततिर चाहिँ 31 पदमा उसले यसरी भन्छ, किनभने उहाँले एउटा दिन ठहराउनु भएको छ जुन दिनमा उहाँले आफूले नियुक्त गर्नुभएको मानिसद्वारा धार्मिकतापूर्वक संसारको न्याय गर्नुहुनेछ, उहाँलाई मरेकाहरूबाट बौराएर उठाइकन उहाँले सबै मानिसहरूलाई यस कुराको प्रमाण दिनुभएको छ। फर्केर रोमी 2:17 जाउँ अब, अब हामी चाहिँ रोमी 2:17 हामी अध्यायको अन्तसम्म पढ्नेछ। अब अहिलेसम्म हामीले के हेर्यो भने परमेश्वरको न्यायको 12 सिद्धान्तहरू हामीले यो पदहरूमा पायौँ है, अनि जसमा चाहिँ एउटा नैतिकवादी मानिस पनि परमेश्वरको सामु चाहिँ बहाना रहित र पतित र दोषी छ भन्ने कुरा उसले देखाइसक्यो। तर अब चाहिँ उसले यहुदीको चर्चा गर्न थाल्छ जोसँग चाहिँ बाइबल छ। 17 म पढ्नेछु, हेर तिमी यहुदी भनिँदछ र व्यवस्थामाथि भर पर्दछ अनि परमेश्वरमा गर्व गर्दछ र उहाँको इच्छा जान्दछ अनि व्यवस्थाबाटको शिक्षा पाएकोले उत्तम उत्तम कुराहरू मन्जुर गर्दछ, अनि म अन्धाको अगुवा, अन्धकारमा हुनेहरूको ज्योति, मूर्खहरूलाई तालिम दिने र बालकहरूलाई शिक्षा दिने हुँ भनेर तिमी आफूमाथि भरोसा राख्दछौ, किनकि तिमीसित व्यवस्थामा ज्ञान र सत्यताको रूप छ। एकछिन है, मैले पढ्न सुरु गर्न अगाडि तपाईँलाई भन्नु पर्ने यो खण्ड पढ्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ अब चाबी शब्द कुन चाहिँ हो पत्ता लगाउनु खोज्नुहोस् है। 4-5 पद त पढिसकेँ तर अझ पनि आउँदैछ 21 पदबाट, यसकारण तिमी अरूलाई सिकाउँछौ त के आफैलाई चाहिँ सिकाउँदैनौ, तिमी नचोर्नु भनी प्रचार गर्छौ त के आफै चाहिँ चोर्छौ, तिमी व्यभिचार नगर्नु भनी भन्छौ त के आफै चाहिँ व्यभिचार गर्छौ, तिमी मूर्तिहरूलाई घृणा गर्छौ त के तिमी आफै मन्दिर लुट्छौ, तिमी व्यवस्थामा गर्व गर्छौ त के व्यवस्था भङ्ग गरेर परमेश्वरलाई अनादर गर्छौ, किनभने तिमीहरूको कारणले अन्य जातिहरूको बीचमा परमेश्वरको नामको निन्दा भएको छ जसरी लेखिएको छ, किनकि तिमी व्यवस्था पालन गर्छौ भने खतनाले साँच्चै फाइदा दिन्छ, तर तिमी व्यवस्था भङ्ग गर्ने मानिस हौ भने तिम्रो खतना बिना खतना भएको छ, यसकारण बिना खतनाले व्यवस्थाको धार्मिकता पालन गर्छ भने के उसको बिना खतना चाहिँ खतना ठहरिने छैन र, अनि शारीरिक हिसाबले खतना नहुनेले व्यवस्था पूरा गर्यो भने के त्यसले तिमीलाई अर्थात् लेखेको व्यवस्था र खतना भए तापनि व्यवस्था भङ्ग गर्नेलाई न्याय गर्ने छैन र, किनभने जो बाहिरी यहुदी हो ऊ यहुदी होइन, न त बाहिर शरीरमा भएको खतना नै खतना हो, तर जो भित्रबाटको यहुदी हो ऊ नै यहुदी हो र हृदयको खतना नै खतना हो, जो लेखिएको व्यवस्थामा होइन तर आत्मामा हुन्छ जसको प्रशंसा चाहिँ मानिसहरूबाट होइन तर परमेश्वरबाट हुन्छ। यहाँ चाहिँ एउटा यहुदी एउटा धर्म गर्ने व्यक्तिको सवालमा चाहिँ अब परमेश्वरले चर्चा गर्न थाल्नुहुन्छ पावलद्वारा। रोमीको पुस्तकको अघिल्लो अध्यायहरूमा चाहिँ पावलको उद्देश्य चाहिँ फेरि दोहोऱ्याउँदैछु एउटा थियो, सबै मानिस दोषी छन्, उनीहरूलाई मुक्तिदाताको खाँचो छ भनेर देखाउनु नै उसको उद्देश्य हो। अनि यस खण्डमा चाहिँ उनले चाहिँ एउटा धार्मिक रीतिथिति गर्ने धर्म कर्म गर्ने यहुदी पनि दण्डको आज्ञामुनि छ भनेर देखाउन लाग्दैछन्। अब यसो विचार गर्नु, हामीले नै चिनेका देखेका धर्म गर्ने व्यक्तिहरू चाहिँ उनीहरू स्वधर्मी हुन्छन्, भनेको आफैलाई धर्मी ठहराउने स्वभावका हुन्छन्। अनि सामान्यतया उनीहरूलाई हजुर तपाईँ परमेश्वर सामु दोषी र अपराधी हुनुहुन्छ भनेर देखाउनु चाहिँ एकदमै गाह्रो छ है। अनि जस्तै कि प्रभु येशूको अनुभव, बप्तिस्मा दिने योहन्नाको अनुभव हेर्नुहोस् है, त्यहाँ फरिसीहरू शास्त्रीहरू है उनीहरू आफूलाई धर्मी नै देखिरहेका थिए है। अनि त्यसैले उनीहरू चाहिँ पश्चाताप गर्न आउँदैन थिए है। तर अरूहरू चाहिँ आइरहेका थिए। अब यो खण्डमा चाहिँ मैले भनेको थिएँ कुन चाहिँ चाबी शब्द हो त यो, कुन चाहिँ शब्द धेरै दोहोरिएको छ सत्र पददेखि नै, सत्र अठार बीस तेइस पच्चिस छब्बिस यी पदहरूमा व्यवस्था है। यहुदीहरूको साथमा चाहिँ अन्य जातिहरूसँग नभएको कुरा के थियो भने परमेश्वरको लिखित व्यवस्था, त्यसैले उनीहरूलाई दिएको कुराको निम्ति उनीहरू जवाबदेही हुने भएकाले यहुदीहरू चाहिँ त्यही व्यवस्थाद्वारा न्याय गरिनेछन् जुन चाहिँ हामी अघि दुईको बारेमा हेर्यौं। अब पावलले उनीहरूलाई अगाडि नै बताए अनुसार चाहिँ अब आफ्नो साथमा व्यवस्था भएर मात्र पुग्दैन, सुनेर मात्र पनि पुग्दैन, तर के गर्न आवश्यक छ भनेर दुईको तेह्रमा भनेको थिए, पालन गर्नुपर्छ भनेर। अब हेर्नुहोस् एक सत्रपदमा तिमी यहुदी भनिँदछ है, आफूहरू हामी अब्राहमको सन्तान हो भनेर यस कुरामा चाहिँ एकदम गर्व गर्थे। अनि बप्तिस्मा दिने योहन्नाले भन्नु पर्यो नि त होइन अब्राहमको सन्तान हो भनेर चाहिँ होइन त्यसमा चाहिँ घमण्ड नगर, किनभने परमेश्वरले यो ढुङ्गाहरूबाट पनि सन्तान निकाल्न सक्नुहुन्छ इत्यादि। तर उनीहरू चाहिँ हामी चाहिँ अब्राहमको सन्तान, हामी चाहिँ सबैभन्दा उत्तमहरू हौ, हामी परमेश्वरको चुनिएका वंश हौ भन्ने कुरामा चाहिँ उनीहरू गर्व गर्थे। यदि समय कोही कोही त हामी यहुदी भएकोले हामी स्वर्ग जान्छौँ भन्ने खालको सोचाइ राखे जस्तो पनि देखिन्थ्यो उनीहरू त। तर के कुरा स्पष्ट छ भने यहुदी हुँदैमा कोही व्यक्ति परमेश्वरको सामु धर्मी बन्दैन। बाहिरी यहुदी हुनु भनेको चाहिँ अब्राहम इसाक याकुबबाट जन्मेको आफ्नो वंश देखाउन सक्नु, शारीरिक यहुदी हुनु एउटा कुरा हो, तर आत्मिक र भित्र बाटोको साँचो यहुदी हुनु चाहिँ अर्कै कुरा हो भनेर अघि पढ्यौं रोमी दुईको अठाइस र उन्तिसमा। अनि त्यसपछि के भनेको छ, तिमी यहुदी भनिँदछौ र के माथि भर पर्दछौ, व्यवस्थामाथि भर पर्दछौ। दुईको सत्र भर पर्नु भनेको चाहिँ कुनै चिजमा आड लिनु, आराम लिनु होइन, एउटा निर्धक्क भएर बस्न होइन, व्यवस्थामाथि उनीहरू निर्धक्क भएर बसिरहेका थिए। तर अब पावलले के गर्न चाहिरहेको छ भने उनीहरूको त्यो ढुक्क आराम त्यो झुट्टो जुन शान्तिमा उनीहरू बसिरहेको थिए नि तहस नहस पार्न लगाइरहेछ अब है। अनि जहाँ उनीहरू आरामसाथ बसिरहेछ है है, उनीहरू बसिरहेको त्यो सैयालाई मानव फुत्तै उसले तानदिन लगाइरहेछ अब, ताकि उनीहरू चाहिँ ओहो हामी चाहिँ सुरक्षित छैनौँ भनेर महसुस गर भनेर। अनि देख्दै हुनुहुन्छ उसको तरिका, सुसमाचार प्रस्तुत गर्ने तरिका, हामीले मानिसहरूलाई चाहिँ सुसमाचार सुनाउँदाखेरि उनीहरू जेमा भरोसा गरिरहेछन् उनीहरूकोले भरोसा गरिएको कुरालाई चाहिँ हामीले त्यो घनरूपी वचनलाई लिएर चाहिँ हिर्काउनुपर्छ है, नत्र उनीहरू बिउँदैन, उनीहरू ढुक्क बसिरहेछन् उनीहरू, तर एकदम खतरामा छन्। पावल यो जान्दथे उनीहरूलाई सहायता गर्न खोजिरहेछन्। अनि उसले भन्छ वास्तवमा भर पर्दछ अनि परमेश्वरमा गर्व गर्दछ। यहुदीहरूले भन्थे हामी होइन मूर्ति पूजक होइनौ, हामी सृष्टि पूजक हौ, एकदमै जीवित परमेश्वर यहोवा एकमात्र साँचो परमेश्वरलाई पुज्ने हामी हौ भनेर चाहिँ उनीहरू परमेश्वरमा गर्व गर्थे। अरू जातिहरू त झुटा ईश्वरहरू मान्छन् भनेर उनीहरूले चाहिँ भनिरहेका थिए। अनि 2:18 पद र उहाँको इच्छा जान्दछ। यहुदीहरूसँग परमेश्वरको वचन थियो, यसै कारण उनीहरू परमेश्वरको इच्छा जान्दथे। एकचोटि होइन, परमेश्वरको वचन नै परमेश्वरको इच्छा हो भन्ने कुरा प्रष्ट हामी हेरौँ। Luke 8 जाउँदा एकचोटि Luke 8:21 के हो परमेश्वरको इच्छा भन्यो भने परमेश्वरको वचन हो, उहाँको इच्छा। Luke 8:21 चाहिँ प्रभु येशूले त्यहाँ उहाँको आमा र भाइहरू भेट्न आउन खोज्दाखेरि चाहिँ उहाँले के भन्नुभयो 21 पदमा, अनि उहाँले जवाब दिँदै तिनीहरूलाई भन्नुभयो, मेरी आमा र मेरा भाइहरू यिनीहरू हुन् जसले परमेश्वरको के सुन्छन्, वचन सुन्छन् र त्यो पालन गर्छन्। अब चाहिँ यसलाई तुलना कुनसँग गरौँ भने Matthew 12:50 गरौँ। यहाँ चाहिँ परमेश्वरको वचन भनेको छ, Matthew 12:50 चाहिँ हामी पढ्छौँ, त्यही घटना हो 50 पद। किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको के भनेछ त्यहाँ इच्छा पालन गर्छ उही मेरो भाइ बहिनी र आमा हुन्। अब दुइटालाई तुलना गर्नुहोस्, त्यहाँ चाहिँ परमेश्वरको वचन भनेछ, यहाँ चाहिँ परमेश्वरको इच्छा भनेछ। एउटै कुरा, यहुदीहरूसँग परमेश्वरको इच्छाको ज्ञान थियो किनभने उनीहरूसँग परमेश्वरको वचन थियो, Romans 2:18 तर के भने परमेश्वरको इच्छा जान्नु एउटा कुरा हो, तर परमेश्वर इच्छा पूरा गर्नु बिल्कुलै अर्को कुरा हो। त्यसपछि यहाँ पावलले भन्दछ, अनि व्यवस्था बाटोको शिक्षा पाएकोले उत्तम उत्तम कुराहरू मन्जुर गर्दछ, भनेको व्यवस्था बाटोको शिक्षा उनीहरू सिकाइएका हुनाले ती व्यक्तिहरू सानो बच्चादेखि नै उनीहरू चाहिँ कुनै पनि हिसाबले परमेश्वरको सत्यता बाटोको सत्यताको बारेमा उनीहरू अन्जान थिएनन्। तर के भने कसैसँग परमेश्वरको सत्यता हुँदैमा उसलाई पवित्र बनाउँदैन त्यसले, कसैसँग परमेश्वरको धर्मी आज्ञाहरू हुँदैमा उसलाई धर्मी पनि बनाउँदैन। अब रोमीको पुस्तकको नै चाबी प्रश्न के हो भने, एउटा व्यक्ति पवित्र परमेश्वरको सामु कसरी धर्मी हुन सक्छ, अनि व्यवस्थाको कामहरूले चाहिँ हुने होइन भनेर अघि Romans 3:20 हेरेका थियौँ, फेरि पढाउँ त Romans 3:20। यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन। अब Romans 2:19-20 पढौँ है, अनि म अन्धाको अगुवा, अन्धकारमा हुनेहरूको ज्योति, मूर्खहरूलाई तालिम दिने र बालकहरूलाई शिक्षा दिने हुँ भनेर तिमी आफूमाथि भरोसा राख्दछौ, किनकि तिमीसित व्यवस्थामा ज्ञान र सत्यताको रूप छ। देख्नुभयो है, आफूमाथि भरोसा भनेछ पावल चाहिँ कसरी बयान गर्दैछ मानिसहरूलाई, उनीहरू चाहिँ भर परिरहेका छन् व्यवस्थामा, उनीहरू गर्व गरिरहेका छन्, उनीहरू आफैमाथि भरोसा गरिरहेका छन् इत्यादि। पावलले चाहिँ के गर्न खोजिरहेछ भने यी मानिसहरूलाई चाहिँ नम्र बनाउनलाई चाहिँ उनीहरूले आड लिइरहेको ठाउँ लाई चाहिँ तहस नहस गर्न लागिरहेछ अब, र फलस्वरूप उनीहरूलाई कोमल बनाउन खाँचो थियो भनेर जानेर चाहिँ उसले यो गर्दैछ। उनीहरूको धार्मिक घमण्डलाई चाहिँ पुरै तोड्न गाह्रो छ, तर त्यही गर्न लागिरहेछ है, खोजिरहेछ, किनभने धार्मिक मानिसहरूले आफैमा भरोसा गरिरहेका हुन्छन्, ख्रिस्टमा होइन आफैमा विश्वास गरिरहेका हुन्छन्। एकजना व्यक्ति म बुझ्छु तपाईँले गरेको विश्वासको बारेमा भनेर मौका आएको थियो, अनि पुरा बताएँ मैले, अनि पुरा बताएपछि उसले चाहिँ के जवाब दियो भने, मलाई यो चाहिँदैन। अर्काले त्यस्तो गरेर चाहिँ मलाई मुक्ति दिएको, म त आफैले गर्नुपर्छ अनि हिँडे त्यो मान्छे. अनि आफूमाथि भरोसा के भनेको, यो शब्दको माने चाहिँ त्यो जुन विस्पदमा मनाइएको हुनु है, अथवा निश्चिन्त हुनु, विश्वस्त हुनु भनेको आफैमाथि भरोसा, आफैमाथि विश्वस्त छ. यी दुई पदहरू यो 19 र 20 पदमा चाहिँ के देखाइरहेछ, यहुदीहरूले चाहिँ आफूलाई सबभन्दा श्रेष्ठ व्यक्तिहरूको रूपमा हेर्थे अरूभन्दा है, अनि आफूहरू त्यही नै हौ, त्यस्तै छौ भन्ने कुरामा चाहिँ उनीहरू के थिए, पूरै विश्वस्त थियो, निश्चिन्त थिए, आफैमाथि भरोसा है. अनि के अरे, हुन त परमेश्वरको गवाहीको रूपमा चाहिँ उनीहरू हुनु पनि पर्थ्यो वास्तवमा चाहिँ. एक्चुली यशया 43 हेरौँ त, यशया 43 अध्याय अनि 10-12 पदमा परमप्रभु भन्नुहुन्छ, तिमीहरू मेरा साक्षीहरू हो र मेरो दास पनि साक्षी हो, जसलाई मैले तिमीहरूले मलाई चिन र विश्वास गर अनि म उही हुँ भनी जान्न सक भनी चुनेको छु. म भन्दा पहिले कोही ईश्वर रचिएन, न मेरो पछि नै कोही हुनेछ. म नै परमप्रभु हुँ अनि म बाहेक अरू कुनै उद्धारकर्ता छैन. मैले बताएँ र मैले बचाएँ अनि मैले सुनाएँ जब तिमीहरूको बीचमा कुनै पराई देउता थिएन, यसैले तिमीहरू मेरा साक्षीहरू परमप्रभु भन्नुहुन्छ अनि म परमेश्वर हुँ. एकचोटि व्यवस्था 4 अध्यायमा जानुहोस् न, उनीहरू सबै जातिहरूको बीचमा चाहिँ साँचो परमेश्वरको गवाही हुनु पर्थ्यो, उनीहरूसँग परमेश्वरको सत्यता भएकोले उनीहरू साँच्चै नै सबै जातिहरूभन्दा पनि उच्च हरक गवाही हुनु पर्थ्यो है. हेर्नुहोस् त व्यवस्था 4 अध्यायमा 1 पदबाट, यसकारण अब हे इजरायल, ती विधिहरू र नियमहरू सुन जो म तिमीहरूलाई गर्न सिकाउँछु, जसले गर्दा तिमीहरूले बाँच्न पाओ र भित्र पसेर परमप्रभु तिमीहरूका पिता पुर्खाहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश कब्जा गर्न सक. मैले तिमीहरूलाई आज्ञा गरेको वचनमा न त तिमीहरूले केही थप्नु न त त्यसबाट केही घटाउनु, र मैले तिमीहरूलाई आज्ञा गरेका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू तिमीहरूले पालन गर्न सक. बाल पोरको कारणले गर्दा परमप्रभुले जे गर्नुभयो त्यो मूर्ति पूजाको घटनामा, त्यो तिमीहरूका आँखाले देखेका छन्, किनकि जति मानिसहरू बालपोरको पछि लागेका थिए ती सबैलाई परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूको बीचबाट नाश गर्नुभयो. तर तिमीहरू चाहिँ जो परमप्रभु आफ्ना परमेश्वरसँग टाँसिरह्यो, तिमीहरू हरेक आजसम्म जीवित छौ. हेर परमप्रभु मेरा परमेश्वरले मलाई आज्ञा गर्नुभए अनुसार मैले तिमीहरूलाई विधिहरू र नियमहरू सिकाएको छु, मोशेले भन्दछ, त्यही मुताबिक तिमीहरूले त्यस देशमा गर्नुपर्छ जहाँ तिमीहरू त्यसलाई आफ्नो अधिकारमा लिन जाँदैछौ. यसकारण तिमीहरूले तिनलाई मान, तिनलाई पालन गर, किनकि जाति जातिका मानिसहरूको दृष्टिमा तिमीहरूको बुद्धि र तिमीहरूको समझ यही हो. जसले यी सबै विधिहरूको विषयमा सुन्नेछन् र भन्नेछन्, निश्चय नै यो महान जाति बुद्धिमान र समझदार मानिस रहेछन्, किनकि अर्को कुन चाहिँ यति महान जाति होला जसको ईश्वर तिनीहरूको यति नजिक रहन्छ, जति परमप्रभु हाम्रा परमेश्वर हामीले उहाँलाई पुकारेको हरेक कुरामा नजिक रहनुहुन्छ. अनि अर्को कुन चाहिँ यति महान जाति होला जसका विधिहरू र नियमहरू मैले आज तिमीहरूको सामु राखेको यो सम्पूर्ण व्यवस्था जत्तिकै धर्ममय छन्. मोशेले यसरी बेल विस्तार लाउँदैछन् है, इजरायल तिमीहरूसँग परमेश्वरको व्यवस्था छ, तिमीहरू सबै जातिहरूको बीचमा चाहिँ एकदम सबभन्दा बुद्धिमानी, सबभन्दा उत्तम जाति यसरी बन्न सक्छौ भनेर, अनि हुनु पर्थ्यो पनि. अब रोमी 3 उनीहरूको विचारलाई पावलले चाहिँ यहाँ ल्याउँदैछ. उनीहरू चाहिँ यसरी सोच्थे, हामी आत्मिक कुरा देख्न सक्नेहरू हौ र अन्धहरूलाई हामी मदत गर्न सक्ने हामी नै हौ, हामीसँग ज्योति छ, अरू सबै जातिहरू अन्धकारमा छ, हामी बुद्धिमान छौ र मूर्खहरूलाई मदत गर्न सक्ने हामी मात्र हौ, हामी आत्मिक रूपमा परिपक्व छौ र बालकहरूलाई मदत गर्न सक्ने हामी नै हौ. अब पावलले के गर्दैछ भने ठूलै धक्का दिने अब बेला आउन लागिसक्यो, पूरा तयार पार्दैछ उनीहरूलाई, अनि पावलले उनीहरूलाई तलैसम्म पछार्छ अब है। अब यहाँ जुन चाहिँ दुई अध्याय रोमीको एक 20 पदको लास्टतिर हेर्नुहोस् त, किनकि तिमीसित व्यवस्थामा ज्ञान र सत्यताको के छ भनेछ, निदान भइ क्या सत्यताको रूप छ। के भनेको रूप है, रूपले चाहिँ बाहिरीपट्टिको कुरालाई जनाउँछ, फर्म रूप। दोस्रो तिमी 3:5 है, भक्तिको के धारण गर्ने, भेष धारण गर्ने, तर त्यसको शक्तिलाई चाहिँ इन्कार गर्ने बोक्रे मात्र है। सतलमा उनीहरूको जीवन एकदम राम्रो देखिन्थ्यो र उनीहरूको धर्म बाहिरीपट्टिबाट हेर्दा एकदम उत्तम देखिन्थ्यो। उनीहरूलाई होइन सोध्यो भने 10 आज्ञा भटटटटट उनीहरूले चाहिँ भट्याउन सक्थे है, शुद्ध अशुद्ध के खाने हुन्छ के खानु हुँदैन उनीहरूले सब छुट्याउन सक्थे इत्यादि। तर पावलले के देखाउन लाग्दैछ भने रीतिमा सतहमा बाहिरी क्रियाकलापमा सीमित भएको धर्म चाहिँ पर्याप्त छैन है। रोमी 2:28 है हेर्नुहोस् त, किनभने जो बाहिरी यहुदी हो ऊ यहुदी नै होइन, न त बाहिर शरीरमा भएको खतना नै खतना हो है। बाहिरबाट मात्रै धर्मी बन्दैमा एउटा व्यक्ति परमेश्वरसँग ठिक बन्दैन। अब रोमी 2:21-22 पढ, यसकारण तिमी अरूलाई सिकाउँछौ त के आफैलाई चाहिँ सिकाउँदैनौ, तिमी नचोर्नु भनी प्रचार गर्छौ त के आफै चाहिँ चोर्छौ, तिमी व्यभिचार नगर्नु भनी भन्छौ त के आफै चाहिँ व्यभिचार गर्छौ, तिमी मूर्तिहरूलाई घृणा गर्छौ त के तिमी आफै मन्दिर लुट्छौ। यी धार्मिक यहुदीहरूले आड लिइरहेको खम्बालाई अब धक्का दिएर ढालिदिन पावल यहाँ अब तयार भएका छन्। यी मानिसहरूसित परमेश्वरको व्यवस्था थियो र तिनीहरूले व्यवस्था सुन्या पनि छन् होइन, तर के चाहिँ गरेका थिएनन्, पालन चाहिँ गरेका थिएन है, जुन 13 पदमा पनि लेख्छ। त्यसैले परमेश्वरको व्यवस्थाद्वारा नै अब तिनीहरूको न्याय गरिनेछ। 2:12 हेरेको थियौँ, व्यवस्था पालन गर्नेहरू हुनुको सट्टा तिनीहरू व्यवस्था भङ्ग गर्नेहरू थिए। हेर्नुहोस् त 23 पदमा, तिमी व्यवस्थामा गर्व गर्छौ त के व्यवस्था भङ्ग गरेर परमेश्वरलाई अनादर गर्छौ। अब अरूलाई सिकाउनु भन्दा अगाडि चाहिँ हामीले आफूलाई सिकाउनु पर्छ भन्ने कुरा छ यहाँ 25 पद, किनकि तिमी व्यवस्था पालन गर्छौ के अरे मानस के अरे 21 पदमा, तिमी अरूलाई सिकाउँछौ त के आफैलाई चाहिँ सिकाउँदैनौ। अब एकछिन विशेष गरी परमेश्वरको वचनको सवालमा चाहिँ कसैलाई हामीले सिकाउनु भन्दा अगाडि चाहिँ पहिले चाहिँ त्यो वचनको सन्देश चाहिँ हाम्रै हृदयभित्र चाहिँ छिरेको चाहिँ हुनुपर्छ है। त्यो ख्याल गरौँ जहिले पनि हामी जब अरूलाई सिकाउँछ, नत्र भने उनीहरूले हेर्छ उसले चाहिँ यसो भन्छ आफै चाहिँ यस्तो गर्छ भनेपछि परमेश्वरकै वचन अब उसका छिर्न सक्दैन, उसले ठेस खान्छ हाम्रो जीवनले। अनि यहुदीहरू चाहिँ आफूले प्रचार गरेको कुरालाई आफैले अभ्यास गर्न चाहिँ चुकिरहेका थिए। अनि चाहिँ अरूले चाहिँ के भन्न सक्थ्यो भने ओहो यहुदी दाइ तिम्रो शब्दहरूको बोली है भन्दा पनि तिम्रो व्यवहारको बोली होइन, शब्दको बोली एउटा छ व्यवहारको बोली अर्को छ, शब्दको बोली भन्दा पनि व्यवहारको बोली चाहिँ अझ चर्को थियो, जसले गर्दाखेरि चाहिँ उनीहरू यहुदीहरूको कुरा खान नसक्ने भइरहेको थियो। अनि कतिपटक हामीले पनि आफूलाई जाँच्नुपर्छ है, हामीले चाहिँ अरूलाई सुनाउन खोज्दा, हामी अरू विश्वासीहरूलाई पनि सिकाउन खोज्दाखेरि चाहिँ उनीहरूले हाम्रो व्यवहारको बोलीलाई हेरिरहेका छन्, हाम्रो शब्दको बोलीसँग मेल खान्छ कि खाँदैन भनेर। तर यहाँ चाहिँ पावलले भन्छ उनीहरूको मुखको बोलीसित चाहिँ उनीहरूको जीवनले मेल खाइरहेको थिएन, सिकाउनु त सिकायोहरूलाई तर आफैले चाहिँ पालन गरेन है। अनि प्रभु येशूले ठिक यही नै भन्नुभएको थियो मत्ती 23 अध्यायमा फरिसीहरूको बारेमा, मत्ती 23:1-3 त्यसपछि येशूले भीड़हरू र आफ्ना चेलाहरूसँग यसो भन्दै कुरा गर्नुभयो, शास्त्री र फरिसीहरू मूसाको आसनमाथि बसेका छन्, यसकारण तिनीहरूले तिमीहरूलाई जे जे मान्नु भन्छन् ती सबै कुरा मान र गर, तर तिनीहरूकै कामहरू जस्तो चाहिँ नगर, किनकि तिनीहरू भन्नु त भन्छन् तर गर्दैन। तर पावलको उदाहरणलाई हेरौँ त, उसले सिकाउने र उसले गर्नेमा केही भिन्नता थियो? फिलिपी 4 अध्यायमा हाम्रो नमुना पावल हो। फिलिपी 4 अध्यायको 9 पदमा भन्दछन्, जुन कुराहरू तिमीहरूले सिक्यो, ग्रहण गर्यो, सुन्यो र चौथो कुरा के छ, ममा देख्यौ, ती कुराहरू गर र शान्तिका परमेश्वर तिमीहरूको साथमा रहनुहुनेछ। परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस् यस्तो प्रकारले हामी पनि गवाही हुन सकौँ। रोमीको 2:23 हेरौँ पावलको यहाँ तर्क अगाडि बढ्दैछ। 2:23, तिमी व्यवस्थामा गर्व गर्छौ त के व्यवस्था भङ्ग गरेर परमेश्वरलाई अनादर गर्छौ? किनभने तिमीहरूको कारणले अन्य जातिहरूको बीचमा परमेश्वरको नामको निन्दा भएको छ। आखिरी तिम शब्द के छ, जसरी लेखिएको छ भन्दैछ। अब यहुदीहरू आफूलाई चाहिँ परमेश्वरको उत्कृष्ट गवाही ठान्थे, तर वास्तवमा तिनीहरू कामै नलाग्ने गवाहीहरू थिए। परमेश्वरको व्यवस्थालाई तोडेर उनीहरूले परमेश्वरलाई नै अनादर गरेका थिए भनेछ 23 पदमा। अनि यसको थप व्याख्या चाहिँ यहाँ 24 पदमा गरेको नि पढ्यौं, परमेश्वरको नाम निन्दा भएको छ तिमीहरूबाट भन्दैछ। के भनेको यो परमेश्वरको नाम? परमेश्वरको नाम भन्नाले चाहिँ उहाँको व्यक्तित्व, उहाँको मर्यादा, उहाँको प्रतिष्ठालाई जनाउँछ। अब यहुदीहरू चाहिँ नि परमेश्वरको नाम प्रयोग गर्न होसियार चाहिँ थिए, यहोवा, त्यो नाम त उच्चारण गर्न पनि उनीहरू गर्दैनथे। यहोवा भन्ने ठाउँ जहाँ जहाँ बाइबलमा भेटिन्थ्यो त्यहाँ चाहिँ उनीहरूले अर्को शब्द प्रयोग गर्थे, होइन आदुनाई अथवा अर्को शब्द, है यहोवा अति उच्च नाम हो भनेर। तर जीवन जिउने तरिकाबाट चाहिँ फेरि परमेश्वरको नामलाई चाहिँ अनादर गर्दथे, बाहिरी मात्र के रूप मात्र थियो उनीहरूसँग। अनि जसरी लेखिएको छ भन्दैछ पावलले, भनेको मतलब चाहिँ पुरानो नियममा लेखिएको छ अरे यस्तो कुरा। एउटा ठाउँमा हेरौँ, इजिकियल 36 अध्यायमा एकचोटि पल्ट, सायद पावलले यो खण्ड सोचिरहेका थिए। इजिकियल 36 अध्याय कसरी यहुदीहरूबाट चाहिँ परमेश्वरको नामको निन्दा भइरहेको थियो अन्य जातिहरूको बीचमा भन्ने कुरा। इजिकियल 36:20 पदबाट, अनि जब तिनीहरू अन्य जातिहरू कहाँ पुगे, तब तिनीहरू के अरे जहाँ तिनीहरू गएका थिए, तब तिनीहरूले मेरो पवित्र नाम अपवित्र पारे, किनभने मानिसहरूले उनीहरूलाई भने यिनीहरू परमप्रभुका जनहरू हुन्, यहोवाको जनहरू, र उहाँको देशबाट निस्केर आएका हुन्। यो चाहिँ बेबिलोनी कैदमा लगिँदाखेरिको कुरा। 21 पद, तर मेरो पवित्र नामको खातिर मैले ती ठाएँ, जुन नाम इजरायलको घरानाले ती अन्य जातिहरूको बीचमा के पारे, अपवित्र पारे, जहाँ तिनीहरू गएका थिए। 22 पद, यसकारण इजरायलको घरानालाई भन, प्रभु यहोवा यसो भन्नुहुन्छ, हे इजरायलको घराना, यो कुरा म तिमीहरूको खातिर होइन तर मेरै पवित्र नामको खातिर गर्दछु, जसलाई तिमीहरूले अन्य जातिहरूको बीचमा अपवित्र पार्यो, जहाँ तिमीहरू गएका थियौ, अनि म आफ्नो महान नाम पवित्र तुल्याउनेछु, जो अन्य जातिहरूको बीचमा अपवित्र पारिएको थियो, जो तिमीहरूले उनीहरूको बीचमा अपवित्र पारेका छौ, अनि जब म तिनीहरूका आँखाको सामु तिमीहरूमा पवित्र ठहरिनेछु, तब अन्य जातिहरूले परमप्रभु म नै हुँ भनी जान्नेछन्, प्रभु यहोवा भन्नुहुन्छ। यसरी पावलले चाहिँ प्रमाण गरेर देखाउँदैछ पुरानो नियमबाट, है जसरी लेखिएको छ भनेर बताए। अब 25 पदमा, रोमी 2:25, किनकि तिमी व्यवस्था पालन गर्छौ भने खतनाले साँच्चै फाइदा दिन्छ, तर तिमी व्यवस्था भंग गर्ने मानिसौ भने तिम्रो खतना बिना खतना भएको छ। अब खतना है, यहुदीहरूले चाहिँ बालकहरूलाई चाहिँ जन्मेको 8 दिनपछि चाहिँ एउटा सानो शारीरिक शरीरमा अपरेसन गर्थ्यो है, एउटा शल्यक्रिया खतना है, अनि उनीहरूको खतना गरिएको छ भन्ने कुरामा यहुदीहरू चाहिँ ढुक्क साथ भरोसा गरिरहेका थिए है। अनि यहुदीहरूको यो जुन धर्मगुरुहरू रब्बीहरू उनीहरूको प्राचीन लेखोटमा के लेखेको पाइएको छ भने यसरी पनि लेखेको छ, खतना गरिएको कुनै पनि व्यक्ति नष्ट हुने छैन भनेर सिकाउँथे उनीहरूले बाइबल नसिकाएको कुरा। अनि यस्तो कुरा लेखे बमोजिम यहुदीहरू खतनाको महत्व ठूलो भएको मान्थे। पाउलको समयमा खतना गरिएको कोही पनि नरकमा नफालियोस् भन्ने उद्देश्यले है यस्तो भनाइ थियो कि पाउलको समयमा कि अब्राहम नरकको ढोकामै उभिरहेको हुन्छ भन्ने भनाइ समेत थियो है। अब याद गर्नुहोस् कि खतना चाहिँ केवल एउटा बाहिरी विधि मात्र थियो जुन चाहिँ भित्रपट्टिको वास्तविकताको संकेत अथवा चिन्ह थियो अथवा हुनु पर्थ्यो। एकचोटि हेर्नुहोस् न रोमी 4:11 यस विषयमा पछि पनि आउनेछ, रोमी 4:11 अब्राहमको खतनाको बारेमा, अनि खतना नभएको अवस्थामा उनले जुन विश्वासको धार्मिकता पाएका थिए त्यही धार्मिकताको छापको रूपमा उनले खतनाको के पाए, चिन्ह पाए। भनेपछि खतना चाहिँ एउटा चिन्ह रहेछ, एउटा भित्री वास्तविकताको, अब्राहम चाहिँ विश्वासद्वारा धर्मी ठहरिएको थियो भन्ने कुराको एउटा चिन्ह, एउटा छाप स्वरूप चाहिँ पछि उसले चाहिँ यो खतना लिएका थिए। तर होइन के अरे भित्रीपट्टि चाहिँ त्यो वास्तविकता छैन भने त्यो चिन्हको के काम छ, छैन है। भित्रपट्टि वास्तविकता छ भने चाहिँ त्यो चिन्हको पनि केही अर्थ हुन्छ। अब एकचोटि रोमी 2 फेरि फर्काउँ त 26-27 पढ्नेछौ, यसकारण बिना खतनाले व्यवस्थाको धार्मिकता पालन गर्छ भने उसको बिना खतना चाहिँ खतना ठहरिने छैन, 27 अनि शारीरिक हिसाबले खतना नहुनेले व्यवस्था पूरा गर्यो भने के त्यसले तिमीलाई अर्थात् लेखेको व्यवस्था र खतना भएका भए तापनि व्यवस्था भङ्ग गर्नेलाई न्याय गर्ने छैन र? अब बिना खतना भनेको को हो? बिना खतना भनेको चाहिँ अन्य जातिहरू होइन जोहरूले खतनाको बाहिरी विधि पूरा गरेका हुँदैन। अब यहाँ के भन्दैछ भने यदि अन्य जातिसँग भित्री वास्तविकता चाहिँ छ भने उसँग साँच्चै एक महत्वपूर्ण कुरा छ खतना नभए पनि भन्दैछ। अब उदाहरण दिउँ है, जस्तो कि बप्तिस्माको उदाहरण लिउँ न होइन, तपाईँ कुन चाहिँ व्यक्ति हुन रोज्नुहुन्छ, प्रभु येशु ख्रीष्टमाथि विश्वास गरे तापनि अब कारणवश चाहिँ बप्तिस्मा नलिएको व्यक्ति हुन रोज्नुहुन्छ कि बप्तिस्मा लिए तापनि प्रभु येशु ख्रीष्टमा चाहिँ साँचो विश्वास नगरेको व्यक्ति हुन चाहनुहुन्छ? अवश्य नै पहिलो होइन। अनि तपाईँ विधिलाई छान्ने कि वास्तविकतालाई छान्ने? वास्तविकतालाई छान्ने होइन। अब निश्चय नै दुइटै गर्नु उत्तम हो, किनभने आज्ञा हो बप्तिस्मा लिनु भन्ने, अनि एउटा साँचो विश्वासीले चाहिँ ख्रिस्टको आज्ञा पालन गर्न र उसले मुक्ति पाएको क्षणमा उसको जीवनमा के भएको थियो भनेर देखाउनलाई चाहिँ उसले बप्तिस्मा लिनुपर्छ। खालि के मात्र भन्न खोज्यो भने एउटा बप्तिस्मा लिएको अविश्वासी हुनुभन्दा त बप्तिस्मा नलिएको विश्वासी हुन नै हामी रोज्छ। विवाहको औँठीलाई पनि उदाहरण लिऊँ होइन, विवाहको औँठी भनेको चाहिँ एउटा पतिले आफ्नो पत्नीप्रति चाहिँ म विश्वास योग्य हुन्छु भनेर चाहिँ परमेश्वरको सामु सबैको सामु गरेको एउटा चाहिँ प्रतिबद्धताको एउटा प्रतिज्ञाको एउटा चिन्ह मात्र हो है, चिन्ह मात्र हो यो चाहिँ है। अब कुन चाहिँ हुने है, प्रतिज्ञाको चिन्ह औँठी चाहिँ भएको तर 5 स्त्रीसँग चाहिँ हिँड्ने पति हुने कि बरु चिन्ह नै नभएको तर आफ्नो पत्नीप्रति चाहिँ विश्वासयोग्य हुने व्यक्ति हुने? अवश्य नै विश्वासयोग्यता त्यो विधिभन्दा पनि भनौँ न चिन्हभन्दा पनि विश्वासयोग्यता नै महत्त्वपूर्ण छ। त्यो औँठीको कुनै औचित्य नै छैन यदि ऊ विश्वासयोग्य छैन भने। त्यसैले पावलले यति भन्न खोजिरहेछ कि एकातिर खतना नहुँदैमा अन्य जाति दोषी ठहरिँदैन, तर अर्कोतिर चाहिँ खतना हुँदैमा युहुदीलाई पनि बचाउँदैन। एक्चुली गलाती पाँचमा पनि यसले यो कुरा सिकाउँछन्। गलाती पाँचको छ पद, गलाती पाँच अध्यायको छ पदमा चाहिँ भन्छ, किनकि ख्रिस्ट येशुमा न खतना न बिना खतना केही कामको छ, तर विश्वास जसले प्रेमद्वारा काम गर्छ। त्यस्तै छ अध्यायको पन्ध्र पदमा, गलाती छको पन्ध्र पदमा, त्यो चाहिँ गलाती पाँचको छ थियो होइन, अब छको पन्ध्र, किनकि ख्रिस्ट येशुमा न खतना न बिना खतना केही कामको छ, तर नयाँ सृष्टि नयाँ जन्म विश्वासद्वारा त्यो चाहिएको हुँदैछ। अब रोमी दुईको अन्तिम दुईटा पदहरू अध्ययन गरेर हामी अन्त गर्नेछौँ। रोमी दुई अठाइस उन्तिस फेरि पढौँ, किनभने जो बाहिरी यहुदी हो ऊ यहुदी होइन, न त बाहिर शरीरमा भएको खतना नै खतना हो, तर जो भित्र बाटोको यहुदी हो ऊ नै यहुदी हो र हृदयको खतना नै खतना हो, जो लेखिएको व्यवस्थामा होइन तर आत्मामा हुन्छ, जसको प्रशंसा चाहिँ मानिसहरूबाट होइन तर परमेश्वरबाट हुन्छ। अब यो दुईटा पदमा चाहिँ थुप्रैवटा भिन्नताहरू जोडी 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 यहाँ भएको चाहिँ यसो ख्याल गर्नुहोस् है, जस्तै कि बाहिरी भित्री शरीर हृदय, व्यवस्था आत्मा, मानिसहरू प्रशंसा परमेश्वरको प्रशंसा होइन। अब जन्मजात यहुदी होइन, जन्मले नै यहुदी हुनु चाहिँ एउटा कुरा हो, तर नयाँ जन्म पाएको यहुदी हुनु चाहिँ साँचो यहुदी हुनु भनौँ अर्को कुरा हो। मानिसको भित्रपट्टि के छ त्यो नै महत्वपूर्ण कुरा छ भन्दैछ यहाँ पावलले हामीलाई चाहिँ के गर्दैछ भने अब तेस्रो अध्यायको लागि चाहिँ तयार पार्दैछ है, जहाँ चाहिँ हामीलाई चाहिँ वास्तवमा भित्रपट्टि चाहिँ हामी कस्ता छौँ भन्ने होइन स्वर्गको डाक्टर परमेश्वरले चाहिँ दिनुभएको हाम्रो आत्मिक रिपोर्ट अब पढ्न लागिरहेछ। रोमी तीनको दसदेखि सुरु भएर है जुन चाहिँ पछि अध्ययन गरौँला है, दसदेखि अठार, हृदयको खतना के भनेको यो है, यो कुरा चाहिँ मोसाले पनि उल्लेख गरेका थिए। एकचोटि व्यवस्थाको दस अध्यायमा जानुहोस् त, व्यवस्थाको दस अध्याय शरीरको खतना कि हृदयको खतना है, शरीरको खतना चाहिँ चिन्ह थियो तर हृदयको खतना चाहिँ वास्तविकता है। त्यसैले मोसेले व्यवस्था दसको स्वरमा यसरी भन्छन्, यसकारण तिमीहरूले आफ्नो हृदयको खतना गर र अबदेखि उसो हठी नहौ। तीस अध्यायमा पनि जाउँ त, व्यवस्थाको तीसको छ पद, तीस अध्याय छ पदमा, अनि परमप्रभु तिम्रा परमेश्वरलाई तिम्रो सम्पूर्ण हृदय र तिम्रो सम्पूर्ण प्राणले प्रेम गर्नको निम्ति परमप्रभु तिम्रा परमेश्वरले तिम्रो हृदय र तिम्रा सन्तानको हृदयको खतना गर्नुहुनेछ, जसले गर्दा तिमी जिउनेछौ, भविष्यमा यस्तो हुनेछ भन्दैछ इस्रायलको। अनि यो धेरै ठाउँमा उल्लेख छ है, एक ठाउँमा त होइन पल्टाउनेछ, यर्मिया छको दसमा तिमीहरूको कानको पनि खतना गर भन्दैछ है, एकचोटि पल्टाउन है, यर्मिया छको दस, यर्मिया छको दस, कानले बाहिरी रूपमा सुनेर मात्र पुगेन भन्दैछ होइन, वास्तविक नै सुन्नु पर्यो। यर्मिया छ अध्यायको दस पद, कससित म बोलौँ र चेतावनी दिउँ र तिनीहरूले सुनुन्, हेर तिनीहरूको कान खतना गरिएको छैन र तिनीहरूले ध्यानसँग सुन्न सक्दैनन्, हेर तिनीहरूका निम्ति परमको वचन बदनाम हो, तिनीहरूलाई यसमा आनन्द छैन। सुन्न त सुन्छन् ध्यानै दिँदैन, कानको खतना आवश्यक रहेछ। अनि अर्को एउटा पनि हेरौँ, भजन सङ्ग्रह एकाउन्नको छमा, परमेश्वर एकदम भित्री भागको उहाँले चासो राख्नुहुन्छ, बाहिर खालि चर्च गयो भजन गायो यसो उभियो होइन, अनि भेटिदियो। तर परमेश्वरले त्योभन्दा बढीको हेरिरहनु भएको छ, त्यो सब पनि चाहिन्छ है। तर वचनसँग 51 को छ, हेर्नुहोस् भित्री भागमा सच्चाई भएको तपाईँ चाहना गर्नुहुन्छ, तपाईँले मलाई मनको गहिराईमा बुद्धि जान्य तुल्याउनुहुन्छ। दाउदले बुझेको थियो है, हृदय खतना भएको मान्छे हो। अनि अब अझै एउटा पद हेरौँ, फिलिपी 3 फिलिपी 3 अध्याय फिलिपी 3 पावलले लेख्दैछन् 3:3 किनभने हामी साँचो विश्वासीहरूको कुरा गर्दैछ, आत्मामा परमेश्वरको उपासना गर्नेहरू, ख्रिस्ट येशूमा आनन्द मनाउनेहरू र शरीरमा भरोसा नराख्नेहरू नै के हो साँचो खतना। तर जसलाई पावलले लेख्दैछ उनीहरू चाहिँ त्यो शरीरमा भरोसा गर्थे, हाम्रो शरीरको खतना है। तर यहाँ चाहिँ आत्मामा परमेश्वर उपासना गर्नेहरू चाहिँ साँचो खतना हो, आफै भरोसा गरेर छैन। अब रोमी 2 जाउँ, अन्तिम भाग। एउटा कुरा हामीले यहाँ राम्ररी ख्याल गर्नुपर्छ है, त्यो 28 पदमा के भने, कसको बारेमा कुरा गर्दैछ यहाँ स्पष्ट छ, किनभने जो बाहिरी यहुदी हो ऊ यहुदी होइन इत्यादि, यो चाहिँ यहुदीको बारेमा नै कुरा गर्दैछ भन्ने कुरा चाहिँ स्पष्ट होस् है, अन्य जातिको बारेमा कुरा गरे होइन है। अनि यहाँ चाहिँ विशेष बाहिरी यहुदीको कुरा गर्दैछ, शरीर अनुसारको यहुदी, उसको खतना गरिएको छ, ऊ अब्राहमको वंश हो, तर ऊ एउटा विश्वासी चाहिँ होइन, उसको हृदय परमेश्वरसँग ठिक छैन। शारीरिक र बाहिरी रूपमा ऊ यहुदी हो, तर ऊ भित्र बाटोको आत्मिक यहुदी भने होइन। अब चाहिँ 29 पदलाई हेर्नुहोस् न, तर जो भित्र बाटोको यहुदी हो ऊ नै यहुदी हो र हृदयको खतना नै खतना हो, जो लेखिएको व्यवस्थामा होइन तर आत्मामा हुन्छ, जसको प्रशंसा चाहिँ मानिसहरूबाट होइन तर परमेश्वरबाट हुन्छ। अब यहाँ पावलले कसको बारेमा कुरा गर्दैछन्? ख्याल राख्नुपर्ने महत्वपूर्ण कुरा के हो भने, यहाँ पनि यहुदीकै बारेमा कुरा गर्दैछन्, अन्य जातिको बारेमा होइन है। यहाँ चाहिँ भित्र बाटोको यहुदीको कुरा गर्दैछन्, अघि चाहिँ बाहिरी यहुदी, अब चाहिँ भित्र बाटोको यहुदी। अर्थात् ऊ चाहिँ यस्तो यहुदी हो जसले अब्राहम इसाक याकूबको परमेश्वरमाथि व्यक्तिगत रूपमा नै विश्वास गर्छ, ऊ केवल अब्राहमको शारीरिक सन्तान मात्र होइन, ऊ चाहिँ परमेश्वरको सन्तान पनि हो। अनि यो पद 29 चाहिँ ख्याल गर्नुहोस् फेरि है, अन्य जातिहरू चाहिँ भित्र बाटोका यहुदी हुन् भनेर पावलले सिकाउन खोजेको चाहिँ होइन है। यो चाहिँ महत्वपूर्ण चाहिँ हुन त, यो यस विषयमा विस्तृत अध्ययन चाहिँ हामी यहुदी अन्य जाति भन्ने यस विषय चाहिँ हामी प्रबन्धहरू भन्ने अध्ययनमा चाहिँ गर्नेछौँ। धेरै अल्नु छ है, धेरै झुटो शिक्षाहरू पनि बिगबिगी हुनु कारण यही हो होइन, उनीहरूले चाहिँ अनि त्यसपछि पुरान नियमको खण्डहरू प्रयोग गर्दै विश्वासीलाई चाहिँ अल्मल्याउने प्रयास चाहिँ उनीहरूले गरिरहेकै हुन्छन्, शैतानिक प्रयास हो। त्यसैले 29 पदमा चाहिँ याद गर्नुहोस्, यो चाहिँ भित्रबाट खतना भयो भने त हामी पनि यहुदी हौ कि भन्ने चाहिँ नसो, हामी कहिले पनि यहुदी होइन है, हामी चाहिँ अर्कै वर्गका हौ, हामीलाई चाहिँ परमेश्वरको मण्डली भनेको छ। त्यसैले यो चाहिँ भित्री यहुदीको कुरा गरेको, 29 पद 28 चाहिँ बाहिरी यहुदीको कुरा गरेको, त्यति हो है। उद्धार पाएका अन्य जातिहरू कहिले पनि यहुदीहरूको यहुदी भनेर त्यो रूपमा हेरिएको कहीँ पनि छैन है, उनीहरू कहिले पनि उनीहरूलाई इजरायलको रूपमा हेरिएका छैनन्। यो चाहिँ महत्वपूर्ण कुरा छ है। त्यसैले 3 अध्यायको यो भागमा कसलाई दोषी देखायो? यहुदीलाई है, जो चाहिँ परमेश्वरको लिखित व्यवस्था पाएर पनि त्यो पालन नगरेकोले दोषी छ। त्योभन्दा ठिक अगाडि चाहिँ कसलाई दोषी ठहरायो? नैतिकवादी मानिसलाई, जो चाहिँ यस्तो गर्नु हुँदैन भनेर उसले चाहिँ न्याय गर्न सक्छ, तर ऊ आफै गरिरहेकोले ऊ दोषी छ। अनि हिजो रोमी 1 अध्यायमा चाहिँ एउटा भन्नु सृष्टि पूजक अथवा आत्माहरू पुज्ने होइन, धामी झाँक्री टुना मुना यस्तो गर्ने व्यक्तिहरू पनि त्यहीमा पर्छन् है, अनि मूर्ति बनाए पनि नबनाए पनि सृष्टिलाई पुज्ने, शक्तिहरूलाई पुज्ने, उनीहरू दोषी छन्, किनभने सृष्टिका कुराहरूले नै परमेश्वरको ईश्वरत्व र उहाँको अनन्त शक्तिलाई छर्लङ्ग देखाइएको छ। अनि त्यसैले पावलले चाहिँ उसको एउटा महत्वपूर्ण कार्य चाहिँ यहाँ भ्याएको छ। अझ अलिकति बाँकी छ यहुदीहरूलाई के फाइदा भयो त भन्ने कुरा, त्यो चाहिँ हामी व्यवस्था पाएर त्यो चाहिँ प्रभुको इच्छामा के अरे आज साँझ अध्ययन गर्नेछौँ है। अनि आउनुहोस् हामी यो क्लास चाहिँ अन्त गर्नेछौँ। धन्यवाद।